यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समसामयिक राजनैतिक विषयमा छलफल। विपदपछिको राहत र पुनर्स्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत कास्कीद्वारा छ दिन म्याद थप। सुरक्षित नागरिक उड्डयन प्रणालीको विकास गर्न सरकारद्वारा उच्च स्तरीय अध्ययन तथा सुझाव समिति गठन। र लेबनानी हिजबुल्लाह समूहद्वारा इजरायल विरूद्ध 100 भन्दा बढ़ी क्षेप्यास्त्र प्रहार।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समसामयिक राजनैतिक विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो प्रधानमन्त्री ओली र सभापति देउवाबीच पछिल्लो राजनैतिक घटनाक्रममाथि संवाद भएको हो। भेटमा सरकारका काम कार्यवाही, सरकारका 100 दिन पुग्न लाग्दाको समीक्षा सहित समग्र विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बाढ़ी, पहिरो र डुबान पछिको अवस्थामा राहत र पुनर्स्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट गर्नुभएको छ। नेकपा एमाले सिन्धुली जिल्ला कमिटिले हालैको बाढ़ी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा प्रधानमन्त्री निवास बालुवाटारमा हिजो ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले पछिल्ला मन्त्री परिषदका बैठक र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदका बैठकबाट राहत र पुनर्स्थापनाका काम प्रभावकारी रूपमा अघि बढ़ाउने निर्णय गरिएको जानकारी गराउनुभयो। उहाँले सबै सम्बन्धित अंगले पीड़ितका पक्षमा सक्दो काम गरिरहेकाले अराजकता र अस्थिरता मच्चाउन चाहनेहरूले फैलाएका अनावश्यक भ्रम चिरेर ढुक्कका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हिजो पनि विभिन्न संघ संस्थाको तर्फबाट सहयोग प्राप्त भएको छ। सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आएका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिलाई धन्यवाद दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट केन्द्रबिन्दु भई गत वर्ष गएको भूकम्पका प्रभावितलाई ढिलै भए पनि दोस्रो किस्ता दिएको र मनसूनजन्य विपदबाट प्रभावितलाई छिटो छरितो रूपमा राहत वितरण गरिने बताउनुभयो। सो अवसरमा कोषमा नेपाल आयल निगमबाट 3 करोड़, युनिलिभर कम्पनीबाट 30 लाख, माछा पुछ्रे बैंकबाट 25 लाख र पूर्व राष्ट्र सेवक कर्मचारी संगठनबाट 1 लाख रूपियाँ हस्तान्तरण गरिएको थियो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय कमिटिका सदस्य एवं सिंहाई प्रान्तका सेक्रेटरी छेन गाङ नेतृत्वको प्रतिनिधिमण्डलले हिजो शिष्टाचार भेट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टी बीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ। प्रधानमन्त्री ओलीले चिनिया कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिङको नेतृत्वमा चीनमा गरीबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्दै नेपालले त्यस विकासबाट लाभ लिन चाहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार जनता जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्च स्तरीय भ्रमणको आदान प्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। चीनिया नेता छेनले आफू महासचिव सीको निर्देशनमा नेपालको भ्रमणमा आएको अवगत गराउँदै नेपालको सुख र समृद्धिमा चीनको सधैँ साथ रहने स्पष्ट पार्नुभयो। सरकारले सुरक्षित नागरिक उड्डयन प्रणालीको विकास गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ। कार्तिक 2 गते बसेको मन्त्री परिषद बैठकको निर्णयहरू सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाली उड्डयन क्षेत्रको समष्टिगत अध्ययन गरी सुरक्षित र विश्वसनीय उड्डयन प्रणालीको विकास गर्न एवं उच्च स्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने र समितिको कार्यशर्त स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो। संचार मन्त्री गुरूङले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा उच्च अदालतका पूर्व न्यायाधीश कुमार सिन्हा अध्यक्ष रहेको 5 सदस्यीय उच्च स्तरीय अध्ययन तथा सुझाव समिति गठन गरिएको बताउनुभयो। मन्त्री परिषद बैठकले सातै प्रदेशका प्रादेशिक अस्पतालहरू मार्फत उपचारमा नागरिकहरूलाई कस्मेटिक बाहेकको जलन उपचार निशुल्क गर्ने पनि निर्णय गरेको छ। यस्तै विपदजन्य घटनालाई सम्बोधन गर्ने गरी राहत तथा पुनर्निर्माण प्रयोजनका लागि सरकारलाई अनुदान स्वरूप प्राप्त हुने, माल वस्तुमा भन्सार छूट दिने, सरकारका तर्फबाट कतार सरकारलाई उपहार स्वरूप चितवन राष्ट्रिय निकुञ्जको 1 जोडी हात्ती उपलब्ध गराउने लगायतका निर्णयहरू मन्त्री परिषद बैठकले गरेका छन्। बैठकले सरकारले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनका लागि सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश ओम प्रकाश मिश्रको अध्यक्षतामा सिफारिश समिति पुनर्गठन गर्ने निर्णय समेत गरेको छ। मन्त्री गुरूङले सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमाथि शुरूआती कार्यवाही शुरू भएको स्पष्ट पार्नु भएको छ। पत्रकार सम्मेलनमा संचार कर्मीले राखेको प्रश्नको जवाफमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले सरकारले समितिले बुझाएको प्रतिवेदन उपर शुरूआती कार्यवाही शुरू भएको बताउनु भएको हो। मन्त्री गुरूङले समितिको प्रतिवेदन अनुसार प्रतिवेदनले कार्यवाही गर्न भनेका व्यक्तिलाई पक्राउ गरिएको बताउनुभयो। गोर्खा मीडिया प्रालीका तत्कालीन संचालक राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेलाई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न 6 दिनका लागि म्याद थप गरिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले अनुसन्धानका लागि 6 दिन म्याद थप गरिएको सूचना अधिकारी सूरज अधिकारीले जानकारी दिनुभयो। शुक्रबार काठमाण्डुमा पक्राउ पर्नुभएका सभापति लामी छानेलाई सोही दिन राति नै पोखरा लगी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएकामा हिजो अदालत समक्ष प्रस्तुत गरिएको थियो। इजलासमा सरकारी वकिलका तर्फबाट कमला काफ्ले बहस गर्नुभएको थियो भने सभापति लामी छानेका तर्फबाट अधिवक्ताहरू सुशील पन्त, डाक्टर नारायण घिमिरे लगायतले बहस गर्नुभएको थियो। सभापति लामी छानेलाई अदालतमा उपस्थित गराइरहँदा सम्भाव्य सुरक्षा अवस्थालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीद चोक र आसपासको क्षेत्रलाई तोकेर निषेधाज्ञा समेत जारी गरेको थियो। ट्राफिक नियमको उल्लंघन भएमा रेकर्ड सिस्टम ई चलान डिजिटल चीट प्रणालीको शुभारम्भ गरिएको छ। ई चलान डिजिटल चीटको हिजो शुभारम्भ गर्नुहुँदै गृहमन्त्री रमेश लेखकले सबै नागरिकलाई सरल र सहज ढंगले झन्झट बिना सेवा प्रवाह गर्न सरकार लागिरहेको बताउनुभयो। गृहमन्त्री लेखकले पारदर्शिता र सुशासनका लागि सबै सेवालाई प्रविधि मैत्री बनाउने काम भइरहेको र ई चलान डिजिटल चीट प्रणालीले सेवा प्रदान गर्ने सन्दर्भमा प्रविधिको प्रयोगमा नयाँ आयाम थप गरेको बताउनुभयो। गृहमन्त्री लेखकले अपराध, अन्याय र गलत काम गर्नेलाई प्रहरीले कानूनको घेराभित्र ल्याउन सक्नुपर्ने भन्दै प्रहरीले संयमित र सरल भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ड्राइभिङ लाइसेन्सलाई सहज बनाउन सरकार लागिरहेको बताउनुभयो। हाल बाँकी रहेको 9 लाख कार्ड प्रदेशसँग सल्लाह गरेर वितरण गरिने बताउँदै मन्त्री दाहालले 22 लाख कार्ड छपाएको काम संघ सरकारको दायित्व भएकाले क्यूआर कोड सहितको कार्ड छापेर छिट्टै दिने बताउनुभयो। लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रसँग जोडिने हुनाले अब लाइसेन्सको झन्झट विस्तारै कम हुँदै जाने पनि मन्त्री दाहालले बताउनुभयो। प्रहरी महानिरीक्षक वसन्त बहादुर कुवरले सड़क सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धमा नवीनतम प्रविधिको माध्यमबाट आम नागरिकमा सहज सरल पारदर्शी र गुनासो रहित सेवालाई प्रवर्धन गर्न ट्राफिक भायोलेसन रेकर्ड सिस्टम ई चलान डिजिटल चिट शुभारम्भ गरिएको बताउनुभयो। सड़क सुरक्षा तथा ट्राफिक व्यवस्थापन नागरिकको सुरक्षासँग प्रत्यक्ष रूपमा जोड़िएको भन्दै यसलाई त्रुटिरहित ढंगबाट कार्यान्वयनका लागि प्रहरी सदैव कटिबद्ध रहेको पनि प्रहरी महानिरीक्षक कुँवरले बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाएको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो बसेको सचिवालय बैठकपछि पत्रकारले सोधेको जिज्ञासामा महासचिव पोखरेलले संसदको सर्वसम्मत निर्णयका आधारमा प्रक्रिया अघि बढ़ेकाले छानबिन प्रक्रियामा आएको कुरालाई सहयोग पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका विषयमा पार्टी निर्णय विरूद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ। पार्टी निर्णय विरूद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भएको उहाँले जानकारी दिनुभएको हो। यस्तै अर्को जिज्ञासामा उहाँले पार्टीको भवन निर्माणका लागि जग्गा दानमा प्राप्त भएको विषयलाई कानूनी प्रक्रियाद्वारा समाधान र त्यसमा स्वार्थ बाँझिनुपर्ने कुनै आधार नभएको बताउनुभयो। उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ मन्त्रालय आगामी दिनमा व्यावसायिक र औद्योगिक वातावरण सृजनामा केन्द्रित हुने बताउनु भएको छ। अर्थ मन्त्रालयमा हिजो बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उहाँले मन्त्रालयले थप पूँजी परिचालन गरी लगानी वृद्धि गर्नका लागि व्यावसायिक र औद्योगिक वातावरण बनाउँदै जाने बताउनुभयो। अर्थमन्त्री पौडेलले राजस्व संकलन र पूँजीगत खर्चका लागि अझ बढ़ी सामर्थ्य लगाउन सरकार भएका सबैलाई निर्देशन दिनुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले आफूले मन्त्रालय सम्हालेको 100 दिनको काम र आगामी योजना सार्वजनिक गर्नुभएको छ। मन्त्रालयमा हिजो पत्रकार सम्मेलनको आयोजना गरी उपप्रधानमन्त्री सिंहले सार्वजनिक गर्नुभएको विवरणमा 100 दिनमा धरहरा सञ्चालनदेखि मन्त्री आवास र 25 स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिएको लेख्छ। मन्त्रालयले उक्त अवधिमा लिएका 11 मध्ये 8 लक्ष्य हासिल भइसकेको र 3 योजना चालू अवस्थामा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। मन्त्रालयका सचिव मणिराम गेलालले उप प्रधानमन्त्री सिंहले मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत काम अघि बढ़ेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राज्यलाई बलियो बनाउन सबै भाषा र संस्कृतिको संरक्षण गरी विविधता बीच एकताको खोजी गर्नुपर्ने बताउनु भएको छ। मैथिली र नेपाल भाषामा समाचार सेवा शुभारम्भका अवसरमा राष्ट्रिय समाचार समितिले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा संचार मन्त्री गुरूङले सबै भाषा र संस्कृतिको संरक्षण गरी सबैमा राज्यप्रति अपनत्वको भावना विकास गर्नुपर्ने बताउनुभयो। संचार मन्त्री गुरूङले समावेशी लोकतन्त्रलाई सुदृढ बनाउन सके मात्रै नेपाल जस्तो विविधतायुक्त समाज भएको ठाउँमा एकता कायम गरी विकास र समृद्धितर्फ मुलुकलाई लैजान सकिने बताउनुभयो।
शान्त समृद्ध सभ्य क्षमतामूलक नेपाली समाजको निर्माणको लागि त्यो महान अभियानको लागि यो सानो पाइलो भए पनि यो चाहिँ सुन्दर पाइला हो, यो चाहिँ राम्रो शुरूआत हो भन्ने कुरा। एकीकृत समाज, यो अखण्ड समाज, नेपाली समाजलाई बनाउने कुरा, यो महान यात्राको लागि हाम्रा यी अभियानहरू सामान्य भए पनि साना भए पनि यसको उद्देश्य महान छ भन्ने कुरा हामी बुझ्नुपर्छ। त्यो काममा चाहिँ आज राष्ट्रले नेपाल सरकारलाई सहयोग गरेको कारणले, संचार मन्त्रालयको निर्देशनले पालन गरेर त्यो काम गरेको कारणले उहाँहरू बधाईको पात्र हुनुहुन्छ। म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। संस्कृति सांस्कृतिक रूपले एकताबद्ध समाज यति धेरै बलियो हुन्छ, त्यसलाई कसरी तलमाथि गर्न धेरै गाह्रो हुन्छ।
संचार मन्त्री गुरूङले नेपाली समाजलाई समावेशी बनाउने अभियानका रूपमा सरकारले सरकारी संचार माध्यमहरूमा मातृभाषाका समाचार तथा कार्यक्रमहरूलाई प्राथमिकता दिने नीति लिएको बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका आर्यालले मातृभाषाको समाचारले सम्बन्धित भाषिक समुदायको पहिचान र आत्मसम्मान बढ़ाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मातृभाषा भाषाका समाचार तथा कार्यक्रमहरूले भाषाको संरक्षण र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा भाषा आयोगका सदस्य सुरेश मानन्धर, भाषाविद एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक योगेन्द्र प्रसाद यादव लगायतले राष्ट्रिय समाचार समितिको मातृभाषाको समाचार सेवाले मातृभाषाका संचार माध्यमहरूको विकास र स्थायित्वका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राष्ट्र भाषाको विकास र संरक्षणमा गोर्खापत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। गोर्खापत्र संस्थानमा हिजो आयोजित कार्यक्रममा राणा थारू भाषा पृष्ठको लोकार्पण गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले भाषाको विकास र संरक्षणले सम्बन्धित भाषा बोल्नेहरूको साहित्य क्षेत्रको विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। वन तथा वातावरण मन्त्री ऐनबहादुर साई ठकुरीले अत्यधिक हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्ने बताउनु भएको छ। वन तथा वातावरण मन्त्रालय र जलवायु अनुकूलनका क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउण्डेशनले कोप 29 पूर्व तयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरबारे मुगुको रारातालमा आयोजित कार्यक्रममा मन्त्री शाहीले सो विचार व्यक्त गर्नुभएको हो। नागढुङ्गा नौबिसे सड़कको जाम छल्न काठमाण्डुको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिक मार्ग अनिश्चितकालका लागि बन्द गरिएको छ। धार्के ठूलो खोलामा दोस्रो तहको कालोपत्र आजदेखि शुरू गर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सड़क बन्द गरिएको धुनीबेसी नगरपालिका पाँच कावड़ाध्यक्ष विशाल भट्टराईले जानकारी दिनुभयो। लुम्बिनी प्रदेश सरकारले वन व्यवस्थापन मार्फत राजस्व संकलन गर्ने नीति ल्याएपछि सामुदायिक वन उपभोक्ताहरूले त्यसको विरोध गरिरहेका छन्। प्रदेश सरकारले सामुदायिक वनलाई करको दायरामा ल्याउने नियम बनाएपछि तीनै तहमा कर तिर्नुपर्दा आफूहरू मारमा परेको भन्दै उपभोक्ताहरूले एकद्वार कर प्रणालीको माग गरेका हुन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
लुम्बिनी प्रदेश सरकारले सामुदायिक वनलाई करको दायरामा ल्याउने नियम बनाएपछि उपभोक्ताहरूले एकद्वार कर प्रणालीको माग गरेका छन्। प्रदेश सरकारले आर्थिक वर्ष 2081-82 आर्थिक विधेयक मार्फत सामुदायिक वनमा बाह्य काठ बिक्री गर्दा 25% राजस्व संकलन गर्ने नियम बनायो। आन्तरिक बिक्रीमा पनि 10% राजस्व प्रदेश सरकारको संचित कोषमा जम्मा गर्ने नियम बनायो। यो नियम लागू भएपछि सामुदायिक वन उपभोक्ताहरूले विरोध गर्दै सरकारलाई कर तिर्न असमर्थ हुने बताएका छन्। सामुदायिक वन उपभोक्ता महासंघले उपभोक्ताहरूले आफ्नो वनलाई व्यवस्थापन गरी उत्पन्न आमदानीलाई समुदायकै हितमा खर्च गर्दै आएको जनाउँदै यसमा सरकारले अतिरिक्त करको भार थोपर्न नहुने अडान लिएको छ। यो नियमको विरोध गर्दै कर प्रणालीलाई सरल वा एकद्वार बनाउनु पर्नेमा महासंघले जोड़ दिएको सामुदायिक वन उपभोक्ता लुम्बिनी प्रदेशका अध्यक्ष कल्पना भण्डारीले बताउनु भएको छ।
हामीले कर तिर्छौं तर संघले कामर लिने, लुम्बिनी प्रदेशले कामर लिने, स्थानीय तहले कामर लिने, एकद्वार प्रणाली भइदिएको हामी कर तिर्छौं।
तीन तहका सरकारलाई अलग अलग कर तिर्नुपर्ने झन्झटबाट बस्न उनीहरूले राखेको यो माग हो। सरकारले एक ठाउँमा मात्रै कर तिर्ने व्यवस्था गरे आफूहरू तयार रहेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका संघीय उपाध्यक्ष मोहम्मद करको तर्क रहेको छ। विरुद्ध सामुदायिक वन उपभोक्ताहरू अदालतमा पुगेका थिए, जसले अघिल्लो वर्ष राजस्व संकलनलाई रोक लगाएको थियो। तर मुख्यमन्त्री चेतनारायण आचार्यले भने वन प्रदेशको प्रमुख आमदानीको स्रोत भएकाले कर हटाउन नसकिने बताउनु भएको छ।
अहिले सामुदायिक वनका साथीहरूले तीन ठाउँ हामीले तिर्न पर्यो, स्थानीयमा पनि तिरिया छौँमा पनि तिरिया छ, प्रदेश तिर्दैनौ भन्ने जुन कुरो न्यायसङ्गत छैन। त्यस मानेमा उहाँहरू करको दायराभित्र आउनुपर्छ। नमिलेका कुराहरू के छन् ती मिलाउनु पर्दैछ।
यो विवादले सामुदायिक वनको व्यवस्थापन र सरकारले संकलन गर्न चाहेको राजस्वको सन्तुलन खोज्नुपर्ने आवश्यकता औलाएको छ। सामुदायिक वन उपभोक्ताहरूले वनको संरक्षण र व्यवस्थापनका लागि गरेको प्रयासको सम्मान गर्दै सरकारले उनीहरूलाई करको अनावश्यक भार नथोपेको महसुस गराउनु पर्ने देखिन्छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
अब अन्तर्राष्ट्रिय समाचार। लेबनानी हिजबुल्लाह समूहले इजरायल विरूद्ध 100 भन्दा बढ़ी क्षेप्यास्त्र प्रहार गरेको इजरायली सुरक्षा बल आईडीएफले जनाएको छ। उत्तरी इजरायलमा भएका हवाई आक्रमणका दुई श्रृंखलाका कारण लागेको डडेलो निभाउन अग्नि नियन्त्रकहरूले काम गरिरहेका छन्। यसअघि इजरायली सेनाले लेबनानको दक्षिणी बेरूतमा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयमा गरेको आक्रमणमा तीनजना प्रमुख अधिकारीको मृत्यु भएको अल जजिराले जनाएको छ। इजरायली सेनाले उक्त आक्रमणमा हिजबुल्लाहका प्रमुख व्यक्तिहरू एहाग अब्बास सलामेह, रचा बास इचा र अहमद अली हसेनको मृत्यु भएको जनाएको छ। लेबनानको राजधानीमा रहेको भूमिगत हतियार कारखानामा भएको कार्यवाहीमा उनीहरूको मृत्यु भएको इजरायली सेनाले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ। निर्देशक समितिको आइतबार अर्थ मन्त्रालयमा बसेको बैठकले सम्पत्ति शुद्धिकरण सम्बन्धी नियमनकारी निकायहरूले अनुसन्धान र अभियोजनको विषयलाई तीव्र पार्ने निर्णय गरेको हो। बैठकले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी नियमावलीलाई मन्त्री परिषदबाट छिटो पारित गर्न पहल गर्ने निर्णय पनि गरेको छ। अनुसन्धान र अभियोजनलाई तीव्र पारी नियमावली पारित गरे नेपाल ग्रे जोनमा नपर्ने बैठकका सहभागीहरूको भनाई थियो। बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय आवश्यकता र प्राथमिकताले अनुसन्धान र अभियोजनका कार्यलाई अघि बढ़ाउने उल्लेख गर्दै नेपाल ग्रे जोनमा नजाने गरी कार्यहरू गर्न निर्देशन दिनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले नेपाल ग्रे जोनमा नपर्नका लागि आवश्यक कानून बनाउन र भएका कानूनमा सुधार गर्न मन्त्रालय सक्रिय रहेको उल्लेख गर्नुभयो। नेपाल चेम्बर अफ कमर्स र सिंगापुर स्थित इण्डियन चेम्बर अफ कमर्स SICCI बीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र SICCI बीच नेपालको जलविद्युत, पर्यटन, खनिज लगायत अन्य प्राकृतिक स्रोतहरूमा लगानीका लागि समझदारी भएको हो। सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले SICCI का पदाधिकारीहरूसँग नेपालको लगानीका क्षेत्र र अवसर बारे जानकारी गराउनु भएको थियो। अध्यक्ष अग्रवालले नेपालमा जलविद्युत, पर्यटन, खनिज एवं प्राकृतिक स्रोतहरूमा लगानीका लागि सिंगापुरका लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो। नेपालमा हुने लगानीको प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ कमर्सले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि त्यस अवसरमा अध्यक्ष अग्रवालले जनाउनु भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ। मेची भन्सार कार्यालयले आर्थिक वर्ष 2081-82 पहिलो त्रैमासिकमा 3,58,90,00,000 रूपियाँ बराबरको राजस्व संकलन गरेको छ। उक्त रकम वार्षिक लक्ष्यको 20.69% बराबर हो। चालू आर्थिक वर्ष 2081-82 उक्त कार्यालय 17,34,46,25,000 राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कणेलले जानकारी दिनुभयो। गत आर्थिक वर्ष 2080-81 सोही अवधिमा 3,39,72,70,000 राजस्व संकलन भएको थियो। उक्त रकम भन्दा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा 19,17,41,000 रूपियाँ बढ़ी राजस्व संकलन भएको छ। नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ। आइतबार छाप भएको सुनको मूल्य प्रतितोला 500 रूपियाँले बढ़ेर 1,65,000 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छाप भएको सुन प्रतितोला 1,64,400 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै यस दिन चाँदीको मूल्य पनि तोलामा 95 रूपियाँले बढ़ेर कारोबार भएको छ। नेपाली शेयर बजारको नेप्से परिसूचक आइतबार 1,47.44 अंकले घटेर 2,691.91 अंकमा झरेको छ। परिसूचक घटे पनि यस दिन बजारको कारोबार रकम भने अघिल्लो कारोबार दिनको भन्दा वृद्धि भएको छ। आइतबार विभिन्न शेयरहरू 8,18,02,62,000 रूपियाँमा किनबेच भएका छन्। आइतबारको कारोबारमा म्यूचुअल फण्ड बाहेकका सबै उपसमूहका सूचकहरू घटेर रातै भएका छन्। यस दिन कुथेली बुखारी स्मल हाइड्रो पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रो पावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। नेपालले अमेरिका विरूद्धको T20 आई सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेल अहिले खेलिरहेको छ। एक खेल अघि नै सिरिज जितेको नेपालले आजको खेल पनि जितेमा तीनवटै खेलमा विजयी हुनेछ। आजको खेलमा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको हो। हिजो बिहान भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो। अहिले भइरहेको खेलमा अमेरिकाले नेपाल सामु 57 रनको लक्ष्य प्रस्तुत गरेको छ। उसले 5 विकेटको क्षतिमा 156 रन बनाएको हो। नेपालले अबको केही बेरमा ब्याटिङ गर्नेछ। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदलिरहे। लुम्बिनी प्रदेश लगायत देशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 3.5 डिग्री सेल्सियस, वर्षा फाटफुट, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:08 भयो भने सूर्यास्त भरे साँझ 5:29 हुनेछ। अन्त्यमा प्रसारणका प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच समसामयिक राजनैतिक विषयमा छलफल। विपदपछिको राहत र पुनर्स्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत कास्कीद्वारा 6 दिन म्याद थप। सुरक्षित नागरिक उड्डयन प्रणालीको विकास गर्न सरकारद्वारा उच्च स्तरीय अध्ययन तथा सुझाव समिति गठन। र लेबनानी हिजबुल्लाह समूहद्वारा इजरायल विरूद्ध 100 भन्दा बढ़ी क्षेप्यास्त्र प्रहार। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।